الرجيم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب الله العالمين أبي القاسم محمد، اللهم صل على محمد وآل محمد وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأرضين القاسم محمد. قال الله تعالى في كتابه الكريم، بسم الله الرحمن الرحيم، ونريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين. پروردگار عالم کا احسان کہ اس نے ہمیں اور آپ کو دین کی توفیق دی، دین پر توجہ دینے کی سعادت دی، اللہ کی دی اس نعمت کا شکر بجا لانے کے لیے، وقت کے امام کی نظر و لطف کو حاصل کرنے کے لیے، اور انشاءاللہ پروردگار ہمیں مکمل تیاری کے ساتھ ماہ مبارک رمضان میں داخل ہونے کی سعادت نصیب فرمائے. درود بھیجے گا جہاں کہیں بھی ہوں، اہل بیت کے نام پہ درود بھیجے محمد و آل محمد. اللہم صل علی محمد و آل محمد و عجل برکاتہ. اعزان محترم، ایک بار پھر خدا متعال کی دیوی توفیق سے ہم اور آپ ماہ مبارک رمضان کے اندر داخل ہو رہے ہیں، اور زمانہ اور وقت اپنے اندر ایک نیچر رکھتا ہے، بہنے کی نیچر، چلتے رہنے کی نیچر. وقت کسی کا انتظار نہیں کرتا. جس طرح سالوں گزر گئے اور ہم ایک بار پھر ماہ رمضان میں داخل ہوں گے، اسی طریقے سے یہ ماہ رمضان بھی گزر جائے گا اور اس کے بعد اس کا اگلا مہینہ شروع ہو جائے گا. تو اتنا مبارک مہینہ، اتنی بابرکت راتیں، اس کے اتنے اچھے ایام، اور یہ سب کا سب بھی چند دنوں کے اندر گزر جائے گا. عقل مندی کا تقاضا کیا ہے؟ عقل مندی یہ ہے کہ مکمل تیاری کے ساتھ داخل ہوں، فوکس رہیں کہ ہم نے ماہ مبارک رمضان میں کیا کرنا ہے، ہم نے ماہ مبارک رمضان سے کیا حاصل کرنا ہے، اور جتنا پاسبل ہو اس کو یوٹیلائز کریں، اپنی پروڈکٹیوٹی کو بڑھائیں. اور یہ جو 40 منٹس 45 منٹس کا لیکچر ہے، اس کا جو مین ٹاپک ہے وہ یہی ہے کہ ماہ مبارک رمضان کی تیاری کیسے کی جائے اور اس کی فضیلتوں کو کیسے درک کیا جائے. کون سا انسان وہ ہوگا کہ جو اس کی فضیلتوں کو حاصل کر پائے گا؟ وقت سب سے یہ گزر جائے گا. جو تھوڑا سا بھی دیندار ہوگا تو روزہ تو رکھ ہی لے گا. مسلمانوں میں بہت سارے ایسے ہوتے ہیں کہ جو سارے سال دین کے نام تو کچھ نہیں کرتے، لیکن ماہ مبارک رمضان کا روزہ رکھ لیتے ہیں. یہ بھی اچھی بات، کم از کم ماہ مبارک رمضان کا احترام کر لیتے ہیں. لیکن ظاہر ہے کہ اللہ ہمیں اس سے بہتر دیکھنا چاہتا ہے. مولا کا فرمان ہے کہ کچھ لوگوں کو ماہ مبارک رمضان سے صرف بھوک اور پیاس نصیب میں ملے گی. بھوک اور پیاس کا اپنا ایک اثر ہے، وہ بھی مثبت ہے، لیکن ماہ مبارک رمضان کی فضیلتیں اس سے بہت زیادہ ہیں. ہمیں اس کے اوپر محنت کرنی چاہیے. اور چند منٹس ہم آپ کی لیں گے، اور ان منٹس کے اندر، اس مختصر لیکچر کے اندر، اس کے اوپر فوکس کریں گے کہ بھائی ہم کیا کریں کہ ہمارا ماہ مبارک اچھا ماہ مبارک گزر جائے اور اچھے طریقے سے گزر جائے. اس سے پہلے ایک پوائنٹ اور اس میں ایڈ کر دوں اس کی امپورٹنس میں. ویسے تو یہ ہے کہ ابھی جب چاند رات ہوگی تو میں اور آپ یقیناً جو مولا چوتھے سرکار نے اپنی عظیم الشان دعاؤں کے مجموعے صحیفہ سجادیہ کے اندر ماہ مبارک کے استقبال کی دعا کہی ہے، وہ دعا ہم پڑھیں گے، جس کے اندر امام نے اس مہینے کی فضیلتوں کو بیان کیا ہے، اس مہینے کی اہمیت کو بیان کیا ہے. لیکن اس کے ساتھ ساتھ کہ جو اس کی مجموعی فضیلتیں ہیں، اہمیتیں ہیں، ہمیں آج کے زمانے کو بھی نظر میں رکھنا ہوگا. اور وہ آج کا زمانہ کیسا زمانہ ہے؟ وہ ایسا زمانہ ہے کہ جو بھولے بھٹکے بھی تھے وہ بھی اپنے آپ سے پوچھ رہے ہیں کہ کہیں امام تو تشریف نہیں لانے والے، کہیں امام کی تشریف آوری تو نہیں ہونے والی. اور وہ کیوں ایسا کر رہے ہیں؟ چونکہ دنیا میں وہ کچھ ہو رہا ہے جو جتنی انسان کے ذہن میں یادداشت ہے، تاریخ لکھی ہوئی ہے، اس میں ایسا کبھی نہیں ہوا تھا. تاریخ بشریت میں منفرد واقعات اس وقت رونما ہو رہے ہیں. تو انسان سوچتا ہے کہ بھئی کہیں ایسا تو نہیں کہ خداوند متعال کسی بہت بڑی تبدیلی کے لیے ہمیں تیار کر رہا ہے، اور اگر کہیں ایسا ہے تو وہ بہت بڑی تبدیلی کہیں امام کی تشریف آوری نہ ہو، اور اگر ایسا ہے تو پھر ظاہر ہے کہ ہمیں اس وقت سے پہلے اپنے آپ کو تیار کرنا ہوگا. اللہ کی حجت جب پوری ہو جاتی ہے، اس کے بعد پھر سوال جواب کی گنجائش نہیں رہتی. اس کے بعد تو پھر یہ ہوتا ہے کہ جس نے اس حجت کے پورے ہونے سے پہلے کام کو سمجھ لیا تھا، انجام دے دیا تھا، وہ نجات پائے گا، اور اس کے بعد تو پھر معاملہ ختم ہونے لگتا ہے. तो ये इस दफा की खासियत है, वो ये कि हालात बहुत ज्यादा तब्दील हुए हैं। आप दुनिया में जहां कहीं भी होंगे, दुनिया के ज्यादातर ममालिक के अंदर इस बीमारी की वबा फैली हुई है, और इस बीमारी के असर में लोगों के जहनी लोगों की जहनी ताकतें मफलूज हुई हुई हैं। लोग सोचना भी चाहते हैं तो शायद उतना अच्छा नहीं सोच पा रहे, लेकिन परवरदिगार आलम का एहसान है, उसने हमें और आपको ताकत दी है, तवानाई दी है, और इस ताकत और तवानाई के तहत हम इस बात को समझने की कोशिश करेंगे कि भाई आज के हालात में हमें माह मुबारक रमजान में क्या अंजाम देना चाहिए, ताकि इंशाअल्लाह उसकी फजीलत भी नसीब हो और इमाम के हुजूर पहुंचने का मौका भी नसीब हो जाए इंशाअल्लाह ताला। एक बार फिर इमाम के हुजूर अदाए एहतराम के लिए और अपने दिनों को उनकी नूरानियत को तैयार करने के लिए, उनकी नूरानियत के लिए तैयार करने के लिए, माह मुबारक की नूरानियत के लिए तैयार करने के लिए, जहां कहीं भी हो दुरूद भेजें मोहम्मद आल मोहम्मद पर। अल्लाहुम्मा सल्ली अला मोहम्मद आल मोहम्मद वअज्जिल फरजहुम। बहुत सादा सी एक बात है, और हमारी सारी बातें इतनी सादा ही होती हैं, उन्हीं में एडिशन कर लीजिए ये कि भाई इंसान जब तैयारी कर रहा होता है, तो अगर सफर की तैयारी कर रहा होता है, तो ये देखता है कि मंजिल कहाँ है। जहां आपने जाना है तैयारी उसके हिसाब से होगी, और जहां आपने रुकना है तैयारी उसके हिसाब से होगी। अगर आपका एक सफर है जिसमें आपने 10 दिन एक जगह पर रुकना है, तो तैयारी कुछ और होगी, और सफर ऐसा है जहां पर आपने 1 महीना रुकना है, तो तैयारी फिर कुछ और होगी। तो आप ये देख लीजिए कि ये जो माह मुबारक रमजान है, ये सफर है किस समत, तो तैयारी उसी के हिसाब से कर। अगर माह मुबारक रमजान सहरी और इफ्तार है, तो फिर तैयारी आप सारी ये करें कि सहरी में क्या खाना है, इफ्तार में क्या खाना है। अगर माह मुबारक रमजान दावतों का मजमुआ है, इनविटेशंस हैं, आप उसके मील पे गए हुए हैं, वो हमारे यहाँ घर पे आएगा डिनर पे, अगर ये है तो तैयारी फिर उसी के हिसाब से करें। लेकिन अगर आप माह मुबारक रमजान को शहरुल्लाह समझते हैं, जैसे कि रिवायात ने कहा है कि ये अल्लाह का महीना है, अल्लाह की दावत है, तो फिर तैयारी आप अल्लाह की दावत के हिसाब से करें। कि अगर खुदावंद-ए-मुतआल आपको किसी जगह पर इनवाइट कर रहा है, बुला रहा है, तो मेजबान को देखते हुए मेहमान को तैयार होना चाहिए। आप खुद जानते हैं कि भाई मैं और आप अगर यूरोप जा रहे हैं, तो तैयारी अपने आप को उसी तरह रखेंगे। अगर आप जुम्मे की नमाज पढ़ने जा रहे हैं, तो तैयारी फिर उसके हिसाब से करेंगे आप। तो आप और मैं माह मुबारक रमजान में क्या एक्सपेक्ट कर रहे हैं? अगर हम एक्सपेक्ट कर रहे हैं कि हमें शब कदर मिलने वाली है इंशाअल्लाह, अल्लाह ने चाहा तो इमाम की तशरीफ आवरी की निदा हमें मिलने वाली है इंशाअल्लाह, तो आइजान मोहतरम, इसके लिए फिर तैयारी आपको मटीरियल नहीं करनी। कम से कम पहले लेवल में तैयारी मटीरियल नहीं है, पहले लेवल में तैयारी स्पिरिचुअल। अगर स्पिरिचुअली डेवलप हुए तो शबे कदर मिलेगी, वरना गुजर जाएगा। अगर स्पिरिचुअली डेवलप हुए तो इमाम की तशरीफ आवरी की हमारे कानों तक पहुंचेगी, अगर खुदा ना करे नाउज़ बिल्लाह ताला स्पिरिचुअली डेवलप नहीं हुए, तो भाई फिजिकली फिट होने का बहुत ज्यादा फायदा यहाँ पे नहीं होगा। फिजिकली बहुत ज्यादा स्ट्रांग भी हुए तो खुदा ना करे नाउज़ बिल्लाह ताला आदत से जरूर ना रहे। तो पहला काम ये करें कि अपने आप को स्पिरिचुअली फिट करने की कोशिश करें। स्पिरिचुअली अपने आप को कैसे फिट करें, मैं 2-3 पॉइंट्स तेजी से आपकी खिदमत में अर्ज करूँ करूंगा, और नेट की इस टाइम पे कंजेशन को देखते हुए अल्लाह से दुआ करूंगा कि इंशाअल्लाह नेट का कनेक्शन सही चलता रहे और ये लेक्चर सही तरीके से हो पाए इंशाअल्लाह ताला। जहां कहीं भी हो, वक्त के इमाम की नजर लुत्फ और हिमायत को हासिल करने के लिए दुरूद भेजें मोहम्मद आल मोहम्मद पर। अल्लाहुम्मा सल्ली अला मोहम्मद आल मोहम्मद अज्जिल फरज। माह मुबारक रमजान में दाखिल होने से पहले स्पिरिचुअली मैं अपने आप को फिट करना चाहता हूँ, ताकि उसकी ब्लेसिंग्स मुझे मिल जाए, उसकी एनलाइटमेंट मुझे मिल जाए, उसकी नूरानियत मुझे मिले। तो मैं क्या करूँ? सबसे पहला काम इस्तिग़फ़ार। कुरान करीम में इरशाद फरमाते हैं, ला यमस्सुहु इल्लल मुतहहरून। ये पाको पाकीज़ा किताब है, इसको पाको पाकीज़ा अफराद ही हाथ लगा सकेंगे। अगर इमामत का वजूद कुरान का शक्ल दीगर है, कुरान एक शक्ल है, वो दूसरा शक्ल है, और कुरान वो है जिसको पाकीज़ा के सिवा कोई हाथ नहीं लगा सकता, तो फिर इमामत का साथ देने वाले भी पाकीज़ा ही होंगे। निजासतों में गार्क, गुनाहों में मुब्तला, किस तरीके से उस पाकीज़ा हस्ती का साथ दे पाएंगे। तो अगर मैं ये चाहता हूँ कि मैं इमाम की नुसरत करूँ, इमाम की तशरीफ आवरी पे उनका साथ दूँ, इमाम की आमद की निदा मेरे कानों तक पहुँचे, तो भाई पहली चीज जो मुझे चाहिए वो ये कि मैं अपने आप को इस्तग़फ़ार के ज़रिए से पाकीज़ा करूँ। इस्तग़फ़ार के ज़रिए कैसे पाकीज़ा करते हैं? चंद दिन बाकी हैं, मुस्तहब भी है, ज़िंदगी में इसका असर भी है, हर रोज़ इस्तग़फ़ार करें कम अज़ कम 70 मरतबा। अब आप चाहें तो अस्तग़फिरुल्लाह रब्बी व अतूबु इलैह कह कर करें, चाहे तो आप अलआफ़ अलआफ़ कह कर करें, किसी भी तरीके से करें, आप नमाज शब में नमाज वेतर की क़ुनूत में करें, या उसके बाद कभी सजदे में जाकर करें, या यूं ही बैठ कर अस्तग़फिरुल्लाह पढ़ लें, यह आपकी मर्ज़ी है। लेकिन हद तर इम्कान कोशिश करें कि जब आप इस्तग़फ़ार कर रहे हों तो आप अपनी ज़िंदगी के पिछले गुनाह इंसान की कामयाबी और गुनाह के साथ कम अज कम एक दफा जबान से अस्तग़फिरुल्लाह लिखा हुआ हो, जब वो खुदा के सामने उठे तो खुदा से ये कह सके कि परवरदिगार मैंने जितने गुनाह किए कम अज कम एक दफा अपनी जबान से अस्तग़फिरुल्लाह कहा था। वो करीम है, इंशाल्लाह बख्श देगा, उसकी करामत तो बहुत ज्यादा है। उसी पर उम्मीद है कि शायद इस्तग़फार ज़बानी को वो कबूल कर लेगा अमली गुनाह के मुकाबले में, जबकि गुनाह अमल से किए थे, इस्तग़फार ज़बान से कर रहे हैं, लेकिन इसे भी कबूल कर लेगा, जैसे कि मौला चौथे सरकार ने इरशाद फरमाया। तो पहला काम ये करेंगे माह मुबारक रमजान से पहले इस्तग़फार करने। अच्छा, इस्तग़फार जब इंसान करने लगे तो किसी का माल अगर मेरे हाथ में है और उसको नहीं पता कि उसका माल मेरे पास है और मैं इस्तग़फार करूँ तो क्या कबूल होगा? मोस्ट प्रोबेबली कबूल नहीं होगा। पहले हमें उसका माल पलटाना पड़ेगा या उसे बताना पड़ेगा, उससे रिजायत लेनी पड़ेगी, मैंने किसी का दिल दुखाया है और मैं यहाँ घर में बैठ के इस्तग़फार करता रहूं जबकि उसकी हैसियत और उसकी आबरू उसकी इज्जत को मैंने खराब किया नाऊज़ु बिल्लाह ताला, तो क्या इस्तग़फार कबूल होगी? नहीं, इस्तग़फार कबूल नहीं होगी। मुझे पहले उसकी उसके ऑनर को रिस्टोर करना पड़ेगा, उसकी इज्जत को बहाल करना पड़ेगा, उसकी रिजायत को हासिल करना पड़ेगा, तब फिर मेरी इस्तग़फार कबूल होगी। तो ये इस्तग़फार सिर्फ लफ्ज़ में अस्तग़फिरुल्लाह कहना नहीं है बल्कि अमल के अंदर अल्लाह की तरफ वापस आना है। देखिए अगला जुमला क्या है, अस्तग़फिरुल्लाह रब्बी व अतूबु इलैह, मैं अल्लाह की तरफ वापस आ रहा हूँ। तो मैं गोया नाफरमानी करता हूँ तो मैं एक लाइन क्रॉस कर देता हूँ, बॉर्डर क्रॉस करके दूसरी तरफ चला जाता हूँ। जब मैं इस्तग़फार करता हूँ तो क्या करता हूँ? खुदा से कहता हूँ, खुदा मुझे अपनी मम्लिकत में वापस ले ले, मुझे अपनी इताअत के अंदर वापस ले ले, मुझे अपनी बंदगी के अंदर वापस ले ले, मैंने नाफरमानी की थी और मैं बंदगी से बाहर निकल गया था। तो ये इस्तग़फार सिर्फ लफ्जी इस्तग़फार नहीं होना चाहिए, इस इस्तग़फार के अंदर दम होना चाहिए, इसके अंदर जान होनी चाहिए और अल्लाह के सामने इसमें इतनी इल्तजा होना चाहिए कि खुदा ने मुताले कबूल करे कि हाँ मुझे, मैं अपने इस बंदे को वापस लेता हूँ ताकि अतूब इलैह बने, इनाबा बने, वापस आना बने। तो पहला काम इस्तग़फार, और इस्तग़फार में आप जितना हमें और आप जितना कोशिश कर सकते हैं माह मुबारक रमज़ान से पहले इस काम को कर लें। अभी माह मुबारक रमज़ान में 4-5 दिन बाकी हैं और माह शाबान के आखिरी 3 दिनों के अंदर रोज़ा रखना भी बहुत मुस्तहब है। तो आप आखिरी शाबान मुअज़्ज़म के आखिरी 3 अय्याम के अंदर रोज़ा रखें और इंशाअल्लाह अल्लाह के हुजूर भरपूर इस्तग़फार करें और इस इस्तग़फार करने को अपनी ज़िंदगी की आदत बना लें ताकि इंशाअल्लाह स्पिरिचुअली डेवलप होते रहें और इस डेवलपमेंट के साथ माह मुबारक रमजान के अंदर दाखिल हो जाए इंशाअल्लाह। ये पहला नुक्ता हो गया। दूसरा नुक्ता क्या है? दूसरा नुक्ता ये है कि भाई मैंने एक साल में पिछले माह रमजान से इस माह रमजान तक क्या कमाया। कभी हम पैसे का हिसाब ले रहे होते हैं, कभी हम बिजनेस का हिसाब किताब करते हैं, भाई हम देखते हैं क्या लगाया था, क्या कमाया था, जो कमाया उसकी वर्थ थी इतनी या नहीं थी, एक्सपेक्टेशन से कम था या एक्सपेक्टेशन से ज़्यादा था। तो भाई ये जो माह मुबारक रमज़ान आया ये पहला नहीं है, इससे पहले भी बहुत दफ़ा माह मुबारक रमज़ान आ चुका है। तो इससे पहले जो आया था तो मैंने अल्लाह से क्या चीज़ें प्लेज की थी, क्या वादे किए थे, क्या कहा था कि मैं नहीं करूँगा और क्या कहा था कि मैं करूँगा, उन सबको रिव्यू करने का टाइम आ गया। चंद दिनों के अंदर उनको रिव्यू होना चाहिए कि भाई पिछले साल मैंने खुदा से ये वादे किए थे। और बहुत अच्छा एक पॉइंट है जो इस काम में मदद देता है, वो कि जरा सोचिएगा पिछले साल जब माह मुबारक रमजान दाखिल हो रहा था तो मेरी और आपकी असली दुआएं क्या थी, ये दुनिया इतनी अजीब है, जिस चीज पे हम आज मर रहे होते हैं, चंद दिनों के बाद, चंद महीने के बाद, बाद अवकात चंद सालों के बाद, उस चीज की कोई हैसियत नहीं रहती। तो फिर क्यों मर रहे होते हैं? धोखा हो रहा होता है, दुनिया का धोखा। तो आपके लिए बड़ा अच्छा मौका है, मेरे लिए आपके लिए बहुत अच्छा मौका है कि इस माह मुबारक रमजान में दाखिल होने से पहले सोचें, भाई पिछले सालों में जब माह मुबारक रमजान आ रहा था तो हमारी बड़ी दुआएं क्या थी, उन बड़ी दुआओं की अब हैसियत क्या है। तो आपको और मुझे बहुत सारी चीजों में ये पता चलेगा कि भाई हम लोग जो दुआएं मांग रहे थे वो अबदी जिंदगी की दुआएं नहीं थी, हम दुनियावी जिंदगी की दुआएं मांग रहे थे, दुनियावी जिंदगी की दुआओं में इतना दम नहीं है, ये साथ नहीं रहती। मसलन फर्ज करने में पिछले साल खुदा ना करे नाउज़ बिल्लाह ताला किसी बिजनेस की मुश्किल में था और मैं इतनी दुआएं मांग रहा था, खुदा बिजनेस सही हो जाए, ये हो जाए, वो हो जाए, शब कदर में भी मैंने वही मांगा, अच्छा जब मैं कब्र में चला जाऊंगा तो उस बिजनेस की क्या हैसियत रहेगी, कुछ भी नहीं। तो मैंने एक माह रमजान जाया किया, एक शब कदर लगाई उसके ऊपर जिसकी कोई हैसियत नहीं थी। तो भाई दोबारा ऐसे ही ना हो जाए। आप और मैं माह मुबारक रमजान के अंदर अपने अहदाफ बहुत अच्छे रखें, रिव्यू करें अपने अहदाफ को, अच्छे अहदाफ को जिंदगी के अंदर करार दें और उसके लिए तगुदौ करें, उसके लिए मेहनत करें। बस पहली चीज क्या करें, पहली चीज ये करें कि इस्तगफार करें, अल्लाह के हुजूर पनाह तलब करें, और दूसरा काम ये करें कि जिंदगी के अहदाफ को रीचेक कर लें, उसको रिव्यू कर लें कि भाई ये अहदाफ सही अहदाफ हैं या नहीं है। अगर, और मैंने इस्तगफार के साथ ही आपसे कहा था कि अगर किसी का हक मेरी गर्दन पर है तो मुझे वो हक अदा कर देना चाहिए। तीसरी बात और अर्ज करूंगा, एक बार फिर दुरूद भेजें मुहम्मद व आल मुहम्मद पर, अल्लाहुम्म सल्ली अला मुहम्मद व आल मुहम्मद व अज्जिल फरज। तीसरी बात यह है कि भाई आजकल का जमाना जरा सख्ती का जमाना है और बहुत सारे लोग हैं जो जिंदगी की सख्तियों में मुबतला हुए हैं। अल्लाह उन तमाम लोगों को जो इस बीमारी में मुबतला हुए हैं और इस बीमारी की सख्ती को झेल रहे हैं, अगर खुदा मसलहत पसंद करे उन सबको जल्द अज जल्द शिफा नसीब फरमाए इंशाअल्लाह ताला। और जितने भी अल्लाह के मजलूम बंदे हैं, अहले बैत अतहार के चाहने वाले हैं, उन सबको खुदा इस बला और मुसीबत से महफूज फरमाए इंशाअल्लाह ताला। लेकिन बहरहाल लोग मुश्किल के अंदर हैं, ये जो लोग मुश्किल के अंदर हैं इनकी बहरहाल कुछ लोग मदद करेंगे। ये जो खुदा का निज़ाम है बड़ा अजीब है, आप और मैं जानते हैं बाद औकात किसी बहुत बड़े जानवर रूटीन है इस पूरे कायनात के अंदर, ये निज़ाम फैला हुआ है। पानी का कोई जानवर है, बहुत बड़ा जानवर, अजीम उल जुस्सा जिसको हम लोग कहते हैं, और उसके मुंह में मौजूद गोश्त के टुकड़े जो फंसे हुए होते हैं उसको निकालने का बंदोबस्त यह है कि पानी का जानवर मुंह खोल के बैठ जाता है, परिंदे इसके मुंह में जाते हैं और वहां से उन बोटियों को चुन लेते हैं। पानी के जानवर की मदद हवा का परिंदा कर रहा है, वो भी इतना सा परिंदा, ये खुदा का निजाम है। अगर खुदा जानवरों को एक दूसरे की मदद के लिए भेजता है, हम इंसान ये काम ना करें? लोग मुश्किल में पड़े हो हमें कोई परवाह ना रहे, नहीं परवाह होनी चाहिए। अगर परवाह नहीं है तो क्या मतलब है? इसका मतलब यह है कि ये दिल मरीज है, इसमें कोई मरज आ गया, इसके इलाज की जरूरत है। फिर खुदा इससे पहले कि किसी ऑपरेशन के जरिए से इलाज करे, मैं खुद अपना इलाज कर लूँ, अपने आप को बेहतर बना लूँ। तो ये तीसरा पॉइंट हो जाएगा। तो ये कि भाई दुनिया में बहुत सारे लोग हैं जिनको किसी नुसरत की जरूरत है, किसी मदद की जरूरत है। हम और आप आगे बढ़ें, लोगों की मुश्किल में उनका साथ देने की कोशिश करने। नुसरत तो खुदा की तरफ से आती है, मदद तो खुदा की तरफ से आती है, लेकिन खुदा कुछ लोगों को ये तौफीक देता है कि उसके कामों के अंदर चैनल बन जाते हैं, उसके कामों के अंदर वसीला बन जाते हैं। बाद औकात ये वसीला बनने वाले जबरन कर देते हैं, उन्हें कोई सवाब नहीं मिलता। हम उन लोगों में से बने कि जो खुदा के काम में वसीला भी बने और उसको सवाब भी मिले। सवाब कब मिलेगा? सवाब उस वक्त मिलेगा जब ये काम खुलूस से करेंगे। बास काम खुदा हमसे करवा लेगा बगैर खुलूस के, नाउज़ु बिल्लाह ताला, चूंकि उसको वो काम करवाना है। मसलन मैं ये दर्स दे दूं, मेरी नियत कुछ और हो तो खुदा के बंदों तक खुदा का पैगाम शायद पहुंच जाए, मुझे कुछ नहीं मिल पाएगा चूंकि मेरी नियत अच्छी नहीं थी। इसी तरह माल के साथ भी होता है, माल बाद अल्लाह की किसी बंदे तक पहुंचना होता है, पहुंच जाता है, लेकिन देने वाले को कुछ नहीं मिलता। क्यों नहीं मिलता? उसकी नियत अच्छी नहीं थी, उसने रियाकारी की, नाउज़ु बिल्लाह ताला। तो हमें और आपको काम भी करना है और अपनी नियत पे भी मेहनत करनी है। तो ये हमारा तीसरा पॉइंट हो गया कि भाई आप और मैं अपने अंदर दूसरों से हमदर्दी के लिए जज्बा ईजाद करें, और इसी जज्बे के अंदर एक पॉइंट मैं आपकी खिदमत में अर्ज करूंगा जो बुनियादी तरीन पॉइंट बन जाएगा इन तीनों के लिए। यानी कुछ तो ऐसे होते हैं कि हम एक एक करके पॉइंट्स कह रहे होते हैं, इसका ताल्लुक इससे, इसका ताल्लुक उसके उससे और उसका इससे, लेकिन कुछ पॉइंट्स होते हैं वो अल्लाह की बताई भी एक खासियत है। अल्लाह अपने बंदों के अंदर एक खासियत देखना चाहता है, वो खासियत जिसके अंदर हुई वो ये सारे पॉइंट हासिल कर सकता है। और वो क्या है? वो है सब्र व तहम्मुल। खुदा हमें साबिर देखना चाहता है। सब्र जैसे कि रवायात में हमारे पास है, सब्र मुश्किलात पर भी होता है, सब्र इताअत पर भी होता है, सब्र नेमतों पे भी होता है, सब्र सख्तियों पे भी होता है, हर चीज पे सब्र होता है, उससे रेलिवेंट होता है। मतलब एक आदमी को खुदा आजमाता है देकर, एक आदमी को खुदा आजमाता है लेकर। अब सब्र करने वाला जब उसके हाथ में ना हो तो सब्र करे और खुदा से शिकवा ना करे, और जब हो हाथ में तो सब्र करे और उस पैसे को, उस नेमत को सही जगह पे इस्तेमाल कर ले। मुझे बड़ा खूबसूरत एक मुकालमा याद आया, मौला छठे इमाम इमाम जाफर सादिक अलैहिस्सलाम का, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आलि मुहम्मद। किसी शख्स ने जो उनसे मिलने आया था उससे ये कहा कि फलानी इंसान के अंदर बड़ी बात क्या है, इंसान के अंदर बुजुर्गी क्या है, आला सिफत क्या है? उसने कहा इंसान की आला सिफत यह है कि अगर खुदा उसे कुछ दे तो शुक्र करे और खुदा न दे तो सब्र करे। तो बात बहुत अच्छी है। इमाम ने बिल्कुल मुख्तसर करते हुए तेजी से अर्ज करूंगा, इमाम ने इस बात को एक और दर्जे पे पहुंचा दिया, बहुत बड़े दर्जे पर। और इमाम ने फरमाया कि नहीं, बड़ी बात यह है कि खुदा न दे तो शुक्र करे। शुक्र किस बात का करे? इस बात का करे कि खुदा ने मुझे इम्तिहान के काबिल समझा। दे तो शुक्र करे, और जब खुदा कुछ दे तो वो बंदों में तकसीम करे, बंदों को शरीक कर ले अल्लाह की देवी दीवी नियमत के अंदर। और ऐसा करने से खुदा क्यों खुश होता है? खुदा इसलिए खुदा खुश होता है कि खुदा खुद फैयाज है, वो सखी और फैयाज बंदे देखना चाहता है। खुदा खुद रज़ाक है, उस जमीन पर रज़ाक बंदे देखना चाहता है। तो अगर मुझे और आपको कोई नेमत मिले और हम वो नेमत अल्लाह के बंदों तक पहुंचा दे तो हमने दो काम किए, अल्लाह की नेमत का शुक्र भी बजा लाए और अल्लाह की सिफत फैयाजियत और रज़ाकियत में उसके नुमाइंदे बन गए। अगर खुदा की एक सिफत में हम नुमाइंदे बनते हैं ना, तो खुदा बाज़ औक़ात 10 सिफतों में अपना नुमाइंदा बना देता है। इल्म बाज़ इंसानों को ऐसे मिलता है, वो अल्लाह की बंदगी करते हैं, अल्लाह की बंदगी करने में किसी का साथ दे देते हैं, खुदा इनाम में इल्म दे देता है, खुदा इनाम में हिकमत दे देता है। जैसे कि अम्बिया किराम अलैहिस्सलाम के लिए फरमाया कि हमने उनको हिकमत अता कर दी और ये हिकमत इनाम में मिल गई। तो आयज़ान मोहतरम, सब्र और तहम्मुल ये वो क्वालिटी है जो मेरे और आपके अंदर हुई तो हम इन तमाम कामों को अंजाम दे सकते हैं। अच्छा, इस सब्र का माह रमजान से क्या ताल्लुक है? ये तो ऐसा ताल्लुक है जिसको बताने की भी जरूरत नहीं शायद। भाई आप जब रोजा रखेंगे तो सब्र करना है या नहीं करना है? सब्र तो करना पड़ेगा। जब आप इफ्तार करने बैठेंगे तो आपको सब्र करना है या नहीं करना है? हाँ, सब्र करना चाहिए। जब आप इफ्तार करने बैठे तो दूसरों का सोचें और थोड़ा सा अपने आप को संभालने की कोशिश करें और अल्लाह की नियमतों पर शुक्र बजा लाएं, अल्लाह के बंदों को साथ देने की कोशिश करें। तो ये जो सब्र होगा, जो माह मुबारक रमजान को सही गुजारने का एक खुद ब खुद असर मिलता है, ये सब्र हमारे लिए की पॉइंट बन जाता है पूरी जिंदगी गुजारने का। तो मैं अगर अपने आप को टेस्ट करना चाहूँ कि मैंने माह रमजान से कुछ सीखा या नहीं सीखा, तो क्या टेस्ट करूँ? ये टेस्ट करो कि हमारा सब्र बढ़ा या नहीं बढ़ा, हमारा तहम्मुल बढ़ा या नहीं बढ़ा। और बिल्कुल नटशेल की तरफ लाते हुए विजय कि भाई आप ये चेक करें कि आपका और मेरा खुदा से दिल जुड़ा या नहीं जुड़ा। ये बड़ी अजीब बात है। मुझे याद है एक दफा कहीं मैं बार बार ये कहता था अल्लाह से दिल लगा के मांगो, तो एक बंदा मेरे पास आया और उसने कहा भाई ये दिल लगा के मांगना होता क्या है? दिल लगा के मांगना मेरा ख्याल में ऐसा होता है कि आप बाज इंसान ऐसे होते हैं जब उनसे बात कर रहे होते हैं ना तो आपको साइड की कोई चीज याद भी नहीं रहती, आप इतना उनके साथ कंसंट्रेट करते हैं अपने आप को, इतना फोकस्ड हो जाते हैं कि आपको साइड की कुछ पता ही नहीं चलता क्या हो रहा है। बहुत कम लोगों के अंदर होता होगा, लेकिन कुछ लोग अल्लाह के मामले में इतने फोकस हो जाते हैं उन्हें कुछ पता नहीं चलता दुनिया में क्या हो रहा है, जब वो खुदा से गुफ्तगू कर रहे होते हैं, खुदा से कलाम कर रहे होते हैं। और ये आइम्मा की सिफत है। आपने बहुत सुना होगा कि मौला जब नमाज पढ़ रहे होते थे तो पाँव में तीर भी लग जाता था तो उन्हें खबर नहीं होती थी, या मसलन फर्जन कहीं पे गिर गए, मौला को खबर नहीं होती थी। क्यों? इतने फोकस होते थे खुदा उनके मिसाल के साथ, उनका दिल जुड़ा हुआ होता था। काश हमें खुदा हर रोज चंद मिनट के लिए ये हालत नसीब करते कि हम खुदा की तरफ तवज्जो दें, और ऐसी तवज्जो दें कि गोया हमारा दिल इस सीने के जकड़े हुए पंजे से निकल कर, इस जगह से निकल कर अल्लाह के साथ जाके लग जाए, हमारा ध्यान सिर्फ खुदा की तरफ जाए। तो इसके लिए प्रैक्टिस करके देख लेते हैं, बड़ी अच्छी प्रैक्टिस है। एक तो मैंने अर्ज किया आपकी सतन ने इस्तगफार करने की बात की, फिर ये जो प्रैक्टिस है ये कैसे करें, इसका एक बहुत अच्छा रास्ता ये है कि आप खुदा नमताल को हर नमाज के बाद या दिन में एक मरतबा सोने से पहले कभी भी कहीं तन्हाई में बैठकर 10 मरतबा खुदा को पुकारें, या अल्लाह या अल्लाह। अब मैं आपके सामने पुकारूंगा तो नकल बनेगी और वो रियाकारी भी हो जाएगी, तो मैं नहीं करूंगा। लेकिन आप अपनी तन्हाई में बैठकर कभी खुदा को पुकारें, या अल्लाह कहकर 10 दफा। तो मैं ऐसे ही कह रहा हूँ, कम अज कम अगर आपको मजा आ रहा हो 20 दफा करें, 50 दफा करें, 100 दफा करें, इसमें कोई बुराई नहीं है बल्कि अच्छाई अच्छाई। और उसके बाद क्या करें? उसके बाद अल्लाह से अपने दिल खोल कर गुफ्तगू कर, अपनी गलतियों को बयान कर लें, अपनी कोताहियों पे शर्मिंदगी का इजहार कर लें, अल्लाह से तोबा कर लें, दूसरों के लिए दुआ कर लें, दूसरों के लिए दुआ कर लें। इतना दिल खोल के बात करें कि जैसे आप खुदा उन्ने मुताल के हुजूर बैठे हुए हैं। और हकीकत भी यही है, हम और आप खुदा के हुजूर बैठे हुए हैं, जो कुछ कर रहे हैं वो खुदा उन्ने मुताल की नजर के सामने। तो इस कलाम को जो खुदा उन्ने मुताल से करना है इसको बढ़ा दें तो क्या होगा? हमारा दिल खुदा से जुड़ना शुरू हो जाएगा, और जुड़ेगा तो क्या होगा? ये बिल्कुल ऐसे ही, अगर आपको बल्ब जलाना है तो बिजली से उसे कनेक्ट करना होगा, ये बिजली से कनेक्ट करेगा और प्रॉपरली कनेक्टेड होगा और फ्लो करंट्स का सही होगा तो ये बल्ब जलेगा। हमारा दिल भी ऐसे ही है, जब ये खुदा के साथ कनेक्ट होता है, प्रॉपर फ्लो होता है, तो फिर इस दिल को एनलाइटमेंट मिलती है, वो कुछ मिलने लगता है जो आम हालात में नहीं मिलता। अगर किसी को ना बताओगे बल्ब जलेगा तो कहेगा भाई ये शीशे का एक टुकड़ा है, और जब वो बल्ब जलता है, लाइट आती है, तो फिर उसको पता चलता है कि भाई इससे मामूली टुकड़ा नहीं है, इसके अंदर तो इतनी ताकत है कि ये पूरे इलाके को रोशन कर सकता है। अगर कोई दिल खुदा की नूरानियत से मुनव्वर हो जाए, सैकड़ों लाखों लोगों को हिदायत दे सकता है, अल्लाह के करीब लेके जा सकता है। आपको और हमें ये बनना है कि हमारे दिल खुदा ने मुतार से इतने जुड़े हुए हों कि हमें वो नूरानियत नसीब हो रही हो, और उस नूरानियत के जरिए से हम भी खुदा की तरफ जाएं, दूसरे लोगों को भी खुदा की तरफ लेकर जाए। और ये अमल खुद ब खुद है, अगर हम सही होंगे ना तो खुद ब खुद लोगों को खुदा की तरफ लेकर जाएंगे और खुद भी जाएंगे। और अगर खुदा ना करे, नाउज़ुबिल्लाह ताला, हमारी हमारे काम में ये मुश्किल हुई तो बोलने बालने से कुछ नहीं होता। खुदा का दीन जबान पे नहीं है, खुदा का दीन नूरानियत है, कल्बी नूरानियत के जरिए से। अल इल्म नूरुन यग़्ज़िबुहुल्लाह अला क़ल्बि मन यशा, इल्म खुदा का दिया वो नूर है जो खुदा जिसके कल्ब पर चाहता है नाजिल कर देता है। और हमने इसको कई दफ़ा अर्ज करने की कोशिश की कि यहाँ पे कल्ब क्यों खुदा ने मुताल ने इस्तेमाल किया। तो अजीज़ा ने मुहतरम, मैं आपका बहुत वक्त ना लूँ, बस इन चंद पॉइंट्स को आपकी खिदमत में अर्ज करना था। और इस आखिरी पॉइंट को हम कहते हैं मानवियत, जिस चीज़ को मैं शिद्दत के साथ एहसास करता हूँ बाज़ औक़ात। खुद मैं तालिबे इल्म हूँ और मुझे मालूम है कि मेरे अंदर बहुत सारी कोताहियाँ हैं, कमजोरियाँ हैं, लेकिन जिस चीज़ को बहुत शिद्दत से एहसास करता हूँ, बाज़ औक़ात हमारे माशरे के अंदर लंबी लंबी इबादतें हो रही होती हैं, बड़ी बड़ी दुआएं पढ़ रहे होते हैं, बहुत कुरान पढ़ रहे होते हैं, इबादत कर रहे होते हैं, लेकिन उनकी क्वालिटी इतनी अच्छी नहीं होती। आप माह-ए-मुबारक के रमज़ान की क्वालिटी को इम्प्रूव कर लें। अगर आपको ये लगे ना कि भाई मैं 1 घंटे दुआ पढ़ूं बगैर तवज्जो के, तो मैं कहूंगा भाई आप 20 मिनट दुआ के पढ़ें तवज्जो के साथ। अलबत्ता इसका ये मतलब नहीं है कि हम हर चीज को इस बहाने छोड़ना शुरू कर दें कि वो बगैर तवज्जो के, तो मैं तवज्जो से करूंगा तो पता चले वो 20 मिनट भी ना पढ़े, वो भी जाए हाथ से। नहीं, तो आप पढ़ें लेकिन हद तक इम्कान कोशिश करें कि तवज्जो बढ़े। तो ये जो माह मुबारक रमजान की दुआएं हैं, ये बहुत बड़ा एक जखीरा है, ये बहुत बड़ा सरमाया है। इन दुआओं के अंदर नहीं मालूम क्या कुछ मिल जाता है। میں صرف اگر ایک دعا دعائے افتتاح کا وہ جملہ آپ کی خدمت میں عرض کروں جو میں نے عرض کیا تھا امام کی تشریف آوری کے حوالے سے اس سے نزدیک کرتا ہے، اللہم انا نرغب الیک فی دولت کریمہ تعز بحل اسلام و اہلا و تذل بحل نفاق و اہلا و تجعلنا فیہا من الدعات الی طاعتک والقادت الی سبیلک، خدایا ہم ایسی پاک و پاکیزہ حکومت کی تجھ سے آرزو کرتے ہیں کہ جس میں اسلام کو عزت ملے اور اس سے کفر اور نفاق کو ذلت و خواری ملے، خدایا ہمیں ایسی حکومت کے اندر اچھائی کا تبلیغ کرنے والا قرار دے دے، والقادت الی سبیلک اور تیرے راستے کی طرف قیادت کرنے والوں میں سے قرار دے دے، اور خدایا اس دنیا کی کرامت اور بزرگواری ہمیں اس دولت اور حکومت کے سائے میں نصیب کر دے۔ عزیزان محترم، یہ جو امام کی تشریف آوری ہے یہاں پہ معاملہ ختم نہیں ہوگا، یہاں پہ لوگوں کو اور موقع ملیں گے بندوں کی خدمت کرنے کے، یہاں پہ اور موقع ملیں گے جو حق پہچان لیا تھا وہ پہچان لیا تھا اور حق کو سمجھنے کی۔ اللہم ما عرفتنا من الحق فحملنا وما قصرنا عنه فبلغنا، خدا جو حق ہم نے پہچان لیا تھا ہمیں اسے اٹھانے کی طاقت دے، اور جو حق ہم سے رہ گیا تھا وہ ہمیں سمجھنے کی صلاحیت دے دے۔ اور یہ وہ امام کی تشریف آوری ہے جہاں پر حق ظاہر ہوتا ہے، ہمیں حق کی دعوت دی جاتی ہے، ہم حق کی طرف بڑھتے ہیں اور قربانیوں کے ذریعے سے اپنے مقامات کو حاصل کرنے کی کوشش کرتے ہیں۔ عزیزان محترم، یہ سب اس ماہ مبارک رمضان میں ممکن ہے ان لوگوں کے لیے جو اس کے لیے شوق رکھیں گے۔ آپ اور میں، خدا انشاءاللہ ہماری نصرت فرمائے، ہمیں ان لوگوں میں سے قرار دے جو اس کے لیے اشتیاق کے ساتھ آگے بڑھیں، شوق کے ساتھ آگے بڑھیں، تاکہ خدا تعالیٰ انشاءاللہ ان مختصر کوششوں کو قبول فرمائے اپنی بارگاہ کے اندر۔ اس نے ہمیں اچھی زندگی دی ہے، ہمیں زندگی بھی اچھی دے اور انشاءاللہ موت بھی اچھی نصیب فرمائے۔ اللہم اجعل محیایا محیا محمد و آل محمد و مماتی مماتا محمد و آل محمد۔ پروردگار انشاءاللہ آپ سب کی اور ہماری نصرت فرمائے اور ماہ مبارک رمضان کے اندر بصیرت کے ساتھ داخل ہونے کی سعادت نصیب فرمائے انشاءاللہ۔ جزاکم اللہ خیر، انشاءاللہ کوئی سوال ہو تو برادر ارسال کریں گے اور ہم اسے جواب دینے کی کوشش کریں گے۔ تمام دعاؤں کی قبولیت کے لیے، وقت کے امام کی تشریف آوری، ان کے نظر لطف کو حاصل کرنے کے لیے درود بھیجیں محمد و آل محمد۔ اللہم صلی علی محمد و آل محمد و اجل۔ انہوں نے لکھا کہ what is the most important thing to increase our spirituality، ہماری جو روحانیت ہے، معنویت ہے، اس کو بڑھانے کا سب سے اچھا راستہ کیا ہے؟ تو عزیزان محترم، معمولاً یہ چیزیں کوئی ایک پوائنٹ نہیں ہوتی، لیکن اگر مجھ سے کوئی یہ کہے کہ بھائی اس کو کسی طریقے سے سماپ کر لیں ایک پوائنٹ کے اندر، ایک پوائنٹ ہوتی نہیں ہے، لیکن اگر کوئی کہے کہ کریں تو میں اس سے کہوں گا کہ بھائی تم پھر اللہ سے کلام کرو، اللہ سے گفتگو کرو۔ کیوں؟ یہ جب گفتگو کرے گا نا تو استغفار بھی کرے گا، یہ جب گفتگو کرے گا تو جو انسانوں کے ساتھ اس نے اچھا برا کیا ہوگا وہ بھی بیچ میں آئے گا، اور یہ جب گفتگو کرے گا تو خدا کی طرف سے سعادتیں نصیب ہوں گی کہ اپنے اس بندے کو کیا نوازوں، اس اچھے بندے کو جو مجھ سے گفتگو کرنے آیا ہے۔ تو یہ جو اللہ سے گفتگو کرنے کا چیپٹر ہے، یہ بہت مفید چیپٹر ہے، اس کے بڑے پازیٹیو اثرات ہیں۔ تو اگر کوئی ایک راستہ ہو جس سے ہم اسپرچویلٹی کو انہینس کر سکیں تو وہ یہ راستہ ہے۔ البتہ اس سے پہلے میں نے عرض کیا استغفار کا راستہ ہے، اس سے پہلے ذمہ داریوں کو ادا کرنے کا ایک بندوبست کرنا ہے، اگر نمازیں قضا ہے تو اس کے اوپر محنت کرے، اور اسی طریقے سے کسی کا مال ہے میرے پاس تو اس کو ادا کرنے کی کوشش کروں، اور اس کے ساتھ پھر اللہ سے کلام کرنا ہماری اسپرچویلٹی کو انہینس کرے گا انشاءاللہ۔ To focus on our ibadat, we always think about the dunya. What is the best way to be more focused in our ibadat? Bhai, iska jo tarike kar hai wo ek lihaz se sada hai, lekin baharhal ye wo kaam hai jo asli kaam hai karne ka. Yani agar koi mujhse kahe koi choti si trick batao ye sahi ho jaye, to main kahunga bhai ye choti si trick se sahi nahi hota, iske liye mehnat karni padti hai. Ye bilkul aise hi hai جیسے آپ سے کوئی آ کر کہے کہ بھائی مجھے کوئی ایک چھوٹا سا نسخہ بتاؤ کہ مجھے زندگی میں کبھی کسی ڈاکٹر کے پاس نہ جانا پڑے۔ بھائی جانا پڑتا ہے، لیکن اس کے لیے محنت کرنی پڑتی ہے۔ اگر آپ محنت کرو گے تو پھر نہیں جانا پڑے گا، لیکن آپ کو محنت کرنی پڑے گی۔ تو اگر ہم عبادات میں فوکس کرنا چاہتے ہیں تو طریقہ کار کیا ہوگا؟ مثلا نمازیں ہم چاہتے ہیں زیادہ فوکس ہو کے پڑھیں، تو میں دو پوائنٹ کہوں گا۔ پہلا پوائنٹ یہ ہے کہ بھائی جو آپ کہہ رہے ہیں وہ کیا کہہ رہے ہیں اور کس سے کہہ رہے ہیں، پہلا تو آپ اس پہ سوچیں جو آپ کہہ رہے ہیں یہ کیا کہہ رہے ہیں اور کس سے کہہ رہے ہیں، اس بات کو سوچیں. جتنا آپ اس پوائنٹ کو سوچیں گے آپ اپنے آپ کو اللہ کے حضور پائیں گے، اور اس اللہ کے حضور پانے کے نتیجے میں آپ کی زندگی پہ اثر پڑے گا. یہ پہلا پوائنٹ ہو گیا. دوسرا پوائنٹ یہ ہے کہ نماز کی ہر حرکت اور نماز کا ہر جسچر، جسم کی ہر حرکت، اس کے پیچھے لاجک ہے، اس کے پیچھے فلسفی ہے، اس کو سمجھنے کی کوشش کریں. مثلا چھوٹی سی کتاب خاشعین کی نماز وہ پڑھ لیجئے، اس کے اندر یہ لکھا ہے کہ بھائی رکوع میں کیا سوچے، سجدے میں کیا سوچے، اٹھتے وقت کیا سوچے. تو آپ اپنی عبادات کے اندر دو چیزوں پہ فوکس کریں، ایک تو یہ کہ جو بھی آپ عبادت کر رہے ہیں وہ کیا کہہ رہے ہیں اور کس سے کہہ رہے ہیں، اور دوسری بات یہ کہ آپ جو بھی کر رہے ہیں اس کی لاجک کیا ہے، اس کی ریزننگ کیا ہے. خود بخود آپ کا ذہن عبادات کی طرف توجہ دے گا انشاءاللہ تعالی. ہاں، انہوں نے جناب اس طرح سے لکھا ہے کہ اگر کوئی دنیا اگر کہتا ہے کہ بھائی میں آخرت پہ توجہ دوں تو کیا اس کا مطلب دنیا کو چھوڑ دینا ہے، کام نہیں کرنا ہے، اور مثال کے طور پر اس طرح کا کوئی عمل انجام دینا ہے، یا ان دونوں کو لے کے چلنا ہے؟ بھائی ہمیں وہی کرنا ہے جو اللہ کے نبی نے کیا، وہی کرنا ہے جو امیر المومنین نے کیا. تو میں آپ سے ایک سوال پوچھتا ہوں، آیا امیر المومنین نے آخرت پہ توجہ دی تو دنیا کو چھوڑ دیا؟ اگر دنیا کو چھوڑ دیا ہوتا تو حکومت کس نے کی تھی؟ اگر دنیا کو چھوڑ دیا ہوتا تو یہ جو یتیموں کے لیے راتوں کو پھرتے تھے، دوپہر کو پھرتے تھے، یہ کون تھا؟ آخرت کے لیے کام کرتے تھے لیکن دنیا کے لیے بھی کام کرتے تھے، دنیا والوں کے کام آتے تھے، اپنی جو زراعتیں کرتے تھے وہ کون کرتا تھا؟ امین مومنین فرماتے تھے. تو آپ آخرت پہ توجہ دیں لیکن دنیا کو بنائیں، لیکن فرق کیا ہوگا؟ دنیا کے پیچھے نہ جائیں دنیا کی خاطر، دنیا کے پیچھے بھی جائیں آخرت کی خاطر، بھر بھر کے کمائیں، جتنا بزنس کرنا ہے کریں لیکن اس کا فائدہ اپنی آخرت میں تبدیل کر کے کریں، نہ کہ اس کو جمع کریں اپنی دنیا کو بڑھا کر. آپ دنیا ضرور کمائیں، دنیا کے لیے کوشش بھی کریں، لیکن دنیا کے ذریعے سے اپنی آخرت کو بہتر بنانے کی کوشش کریں، تو یہ دونوں کام جمع ہو جائیں گے. اور اگر خدا نہ کرے یہ نہیں کیا تو پھر دنیا کے ساتھ آخرت جمع نہیں ہوگی، دنیا اپنے اندر گھسیٹ لے گی اور ایسا گھسیٹ لے گی کہ پھر آخرت سے کچھ نہیں بچے گا. تو بہترین راستہ ہے وہ کیا ہے؟ نہ دنیا چھوڑیں نہ آخرت چھوڑیں، دنیا کو حاصل کریں اور اس کے ذریعے سے آخرت کی تعمیر کریں، یہ بہترین راستہ ہے انشاءاللہ. ہاں، کوئی کسی نے لکھا کہ بھائی میں یہ کیسے سمجھوں کہ جو میرا نفس ہے یہ اچھائی پہ چل رہا ہے یا یہ برائی پہ چل رہا ہے؟ تو بہت اس کا ایک نسخہ بیان کرتے ہیں، کہتے ہیں کہ بھئی اس نفس کو برا کر کے زیادہ اچھا لگتا ہے یا اچھا کر کے زیادہ اچھا لگتا ہے. اگر میں اپنے نفس کو نعوذ باللہ تعالی کسی برائی کی طرف لے کے جاتا ہوں آسانی سے چلا جاتا ہے، اچھائی کی طرف لے کے جاتا ہوں مشکل سے جاتا ہے، یا کہ نہیں اچھائی پہ آسانی سے جاتا ہے برائی پہ مشکل سے جاتا ہے. تو جو اندر ہوگا وہ باہر سامنے آئے گا، جو اندر چھپا ہوا ہوگا وہ سامنے ارادے کی صورت میں آئے گا. اگر میرے اندر اچھائی ہوئی تو باہر ارادے میں بھی آسانی سے اچھائی آ جائے گی، لیکن نعوذ باللہ تعالیٰ اگر اندر برائی ہوئی تو باہر آسانی سے اچھائی نہیں آئے گی، آئی تو مجھے اس کے لیے بڑی محنت کرنی پڑے گی، اور یہ اس بات کی نشانی ہوگی کہ اندر معاملہ اچھا نہیں ہے. اور پھر جب آپ اللہ کی بندگی میں چلنا شروع کریں اور چلتے چلتے آگے بڑھتے جائیں تو خدا اس اندر کی پیورٹی کو خود بخود نصیب کرتا ہے. یہ جو میں نے آپ کی خدمت میں عرض کیا کہ بھائی استغفار کرتے رہیں، تو استغفار کا فائدہ کیا ہوتا ہے؟ استغفار کا فائدہ یہ ہوتا ہے کہ اندر سے آپ ڈیولپ ہوتے رہتے ہیں، اندر سے پیوریفیکیشن ہوتی رہتی ہے، اور انسان اللہ کی طرف بڑھنے کے لیے آسانی سے بڑھتا رہتا ہے اور اپنی زندگی اس طرف گزارتا رہتا ہے. پروردگار انشاءاللہ ہم سب کو ماہ مبارک رمضان کے اندر بڑھتے رہنے کی سعادت نصیب فرمائے، اور ماہ مبارک رمضان کے پورے مجموعے پر عمل کرنے کی سعادت دے. صرف روزہ نہ رکھیں، صرف نماز نہ پڑھیں، صرف دعائیں نہ کریں، بلکہ وہ سارے کام کریں جو خدا نے ہماری ذمہ داری کے اندر قرار دیے ہیں، تو پھر یہ ماہ مبارک رمضان ہمارے لیے پروڈکٹیو ماہ رمضان ہوگا، اور اس میں انشاءاللہ اللہ کی خوشنودی بھی نصیب ہوگی اور دنیا اور آخرت کی بہتری اور بھلائی بھی ہم سب کو نصیب ہو جائے گی انشاءاللہ تعالی. انہوں نے لکھا کہ بھئی اس مہینے کے اندر چونکہ سارے اعمال عبادات کاؤنٹ ہوتے ہیں تو کون سا بہترین عمل ہوگا؟ بھائی یہ ہر چیز کا اپنا ایک وقت ہوتا ہے. مثلا ایک وقت آیا ہے نماز کا, تو اس وقت بہترین عمل نماز ہے, پھر آپ کچھ اور کریں فائدہ نہیں ہے. لیکن اگر اسی دوران میں کوئی مومن واقعی ضرورت مند آپ کے سامنے کھڑا ہو گیا, اب آپ کو یا مومن کی ضرورت پوری کرنی ہے یا پہلے نماز پڑھنی ہے, تو مثال کے طور پر اگر آپ نماز پڑھیں تو ممکن ہے وہ مومن اپنی ضرورت کی وجہ سے تلملا رہا ہو, اس کو کوئی مشکل ہو, اور آپ کر کرنا چاہتے تو کر سکتے تھے, پہلے کر دیتے. تو مولا فرماتے ہیں پہلے مومن کی ضرورت کو پورا کرو. تو مثلاً آپ نماز پڑھنے کھڑے ہوئے ہیں لیکن ماں تکلیف میں ہے, وہ ایک آواز دے رہی ہے آپ کو, تب یہ پہلے نماز پڑھو یا پہلے ماں کے پاس جاؤ؟ اللہ کا نبی کہتے ہیں پہلے ماں کے پاس جاؤ پھر اپنی جا کے عبادات کو انجام دو. تو احسان محترم یہ ڈپینڈ کرتا ہے کہ آپ کن حالات کے اندر ہیں. اور اگر آپ نے یہ کہا کہ بیسٹ ایکشن کیا ہوگا, بیسٹ ایکشن ہوگا جس سے اللہ خوش ہو, وہ اللہ خوش ہوگا اس کے احکام کو دیکھ کر کے, بھائی اس موقع پہ خدا کا حکم کیا ہے, اس حکم کو دیکھ کر آپ کے فیصلہ کرنا ہوگا کہ یہ میں کروں گا تو خدا خوش ہوگا, اور یہی پھر آپ کے لیے بہترین راستہ ہو جائے گا عبادت کا. پوچھا ہے کہ کیا خدا ماہ رمضان میں گناہ کبیرہ کو بھی بخش دیتا ہے؟ بالکل, خدا تعالیٰ کبیرہ کو بھی بخش دیتا ہے اور صغیرہ کو بھی بخش دیتا ہے. لیکن ایک بات ہے وہ یہ کہ جب انسان کوئی گناہ کرتا ہے تو اس کا ایک اثر بھی دنیا پہ رہتا ہے, پہلے اس اثر کو ختم کرنا ہوگا. اگر میں نے کسی کا پیسہ اٹھایا ہے, پیسہ واپس کرنا ہوگا یا اس مسئلے کو حل کرنا ہوگا. اگر کسی کا دل دکھایا ہے تو اس کا کوئی راستہ نکالنا پڑے گا. میں یہ چاہوں نعوذ باللہ تعالیٰ کہ گناہ پہ گناہ کرتا رہوں, بعد میں استغفار کر لوں گا, معاملہ ختم ہو گیا, نہیں, معاملہ ختم نہیں ہوگا, پہلے گناہ کا اثر ختم کرنا ہوگا. تو بخشنے کو خدا گناہ صغیرہ بھی بخشتا ہے, خدا گناہ کبیرہ بھی بخشتا ہے, لیکن کرنا کیا ہوگا, پہلے گناہوں کے اثر کو ختم کرنا ہوگا. تو عزیزان محترم, خدا نہ کرے اگر مجھے یہ پتا ہو کہ بھائی میرے پیسے کے اندر میرے فنا رشتہ دار کا حق تھا جو میں نے نہیں دیا ہے اور اب وہ مانگتا بھی نہیں ہے, اب میں یہ سوچوں کہ میں استغفار کر لوں گا معاملہ ختم ہو جائے گا, نہیں, معاملہ نہیں ختم ہوگا. جو ہمیں پتا ہے کہ کسی کا حق ہے وہ ادا کرنا ہوگا, خدا کا حق ہے وہ بھی ادا کرنا ہوگا, بندوں کا حق ہے وہ بھی ادا کرنا ہوگا, پھر استغفار بالکل قبول ہو جائے گی اور استغفار صغیرہ کو بھی بخش دے گا اور کبیرہ کو بھی بخش دے گا انشاءاللہ تعالی. پروردگار انشاءاللہ ہم سب کے کام کو اس ماہ مبارک رمضان میں آسان کرے, اس میں برکتیں نصیب فرمائے, اس میں بیماریوں اور آفات سے محفوظ فرمائے, اور انشاءاللہ اس ماہ مبارک رمضان کو خدا کی پسند اور خدا کی رضایت کا مہینہ ہم سب کے لیے قرار فرمائے انشاءاللہ تعالی. سب کو دعا کرتے رہیے, سب کی دعائیں ایک دوسرے کے حق میں جلدی قبول ہوتی ہیں اس کے مقابلے میں جو انسان دعائیں اپنے لیے کرتا ہے. تو سب ایک دوسرے کو دعا کریں تاکہ انشاءاللہ پروردگار سب کے حق میں قبول فرمائے انشاءاللہ. لکھا ہے کہ اس مہینے کے اندر مختلف اسٹریس کی پوزیشنز آتی ہیں, اس میں ہم اپنے غصے سے کیسے بچیں, ہمیں غصہ آنے لگتا ہے. بھائی جو مجھے ابھی تک سمجھ میں آتا ہے وہ یہ آتا ہے کہ آپ جس کام سے بچنا چاہ رہے ہیں اس کے کرنے پر عبادت سے سزا دیں اپنے آپ کو. مثلا اگر خدا نہ کرے کسی کو غصہ آتا ہے, وہ سوچتا ہے بھائی ماہ مبارک رمضان میں مجھے غصہ نہ آئے تو میں کیا کروں, وہ اپنے لیے طے کر لے کہ اگر میں نے غصہ کیا تو مثلا 500 دفعہ استغفر اللہ کہوں گا, ذرا سخت سزا رکھے. تو پھر وہ استغفار کی سزا بھی کرے, اس عبادت کو رکھے, پیسہ نہ رکھے, بعض اوقات انسان پیسہ یوں ہی دے دیتا ہے, عبادت رکھے اور عبادت کے ذریعے اپنے آپ کو پیوریفائی بھی کرے گا, تو پھر خدا متعال کے دین کی طرف خود بخود آگے بڑھے گا اور اس غصے سے بھی محفوظ ہو جائے گا. تو اب کیا کریں آپ, مثلا آپ نے اپنے اندر یہ طے کر لیا کہ بھائی میں جب بھی غصہ کروں تو 500 مرتبہ استغفار کروں گا, خود بخود انسان میں بہتری آنا شروع ہو جائے گی انشاءاللہ تعالیٰ. البتہ ظاہر غصہ آنے کے بھی موارد ہوتے ہیں کہ بھائی غصہ کیوں آتا ہے, پہلے کیا ہوتا ہے, پھر کیا ہوتا ہے, پھر غصہ آتا ہے, ان سب کو بھی حل کرے کہ بھائی مجھے غصہ کیوں آتا ہے. بعض اوقات غصہ ہوتا ہے اپنی امپورٹینس بہت زیادہ سمجھتا ہے, پھر دیکھتا ہے میں اگنور ہو گیا تو مجھے غصہ آ گیا, تو اس کے اندر اس کا مطلب ہے اندر ایروگینس ہے. بعض اوقات غصہ آتا ہے دنیا پرستی کی وجہ سے, دنیا نہیں ملی تو مجھے غصہ آ گیا, اس کا مطلب ہے دنیا پرستی, اس کو حل کرنا چاہیے. غصے کے بھی بہت سارے ریزنز ہو سکتے ہیں, اس کو سالو کرنا چاہیے, اسے حل کرنا چاہیے, اور اگر غصہ آئے تو پھر عبادت سے سزا دے گا, پھر یہ انشاءاللہ حل ہو جائے گا. چلیے جناب, خدا تعالیٰ آپ سب کو حفظ فرمائے. ہمارے خیال میں ہمارا ٹائم بھی ہو گیا, 50 منٹ ہو گئے, اور جیسے میں نے عرض کیا آپ بھی دعا کریں, ہم بھی دعا کرتے ہیں, خدا تعالیٰ انشاءاللہ ان چند دنوں کے اندر مزید ترقیاں, مزید سعادتیں نصیب فرمائیں, اور اچھا ماہ مبارک رمضان، اچھی شب قدر، اور بالآخر اس دنیا سے اچھی طریقے سے جانا. اللهم اجعل محیا محیا محمد و آل محمد و مماتی مات محمد و آل محمد ہم سب کو نصیب فرمائے انشاءاللہ. خدایا وقت کے امام کے ظہور میں تعجیل فرما، ہمیں اور ہماری نسلوں کو ان کی نصرت کی سعادت نصیب فرما، اور اس نصرت کی راہ میں شہادت نصیب فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم بجاه محمد وعترته الطاهرين. اللهم صل